ಬಿಂಬ ಪ್ರತಿಬಿಂಬ. पहिले त मान्छेलाई मामको भोक लाग्छ, अगाएपछि उसलाई दामको भोक लाग्छ. पहिले त मान्छेलाई मामको भोक लाग्छ, अगाएपछि उसलाई दामको भोक लाग्छ. यी दुवै पुग्दैमा पनि मान्छे अझै भोकै हुन्छ. त्यसपछि उसलाई नामको भोक लाग्छ, त्यसपछि त उसलाई नामको भोक लाग्छ. सायद यस्तै लाग्छ होला मान्छेलाई. यी बानकिला मुक्त खरफ हुन् भोजराज बरालजीका. उहाँका यिनै चोटिला मुक्त खरफबाट आजको बिम्ब प्रतिबिम्बको उठान गरेका छौं. यो चिसो चिसो अनि छिपिँदो छिपिँदो रातमा कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्त किला मनहरूमा म रमेश पौडेल हार्दिक स्वागत गर्दछु. सांगीतिक स्वागत अभिवादन गर्दछु. बाटो छेक्न आउँछन् किन घरिघरि मान्छेहरू. बाटो छेक्न आउँछन् किन घरिघरि मान्छेहरू. ठूलै खोला जंगार पनि तरी तरी मान्छेहरू. जब कोही प्रगतिको गोरेटोमा पाइला चाल्छ, अवरोध खडा गर्न मरी मरी मान्छेहरू. अवरोध खडा गर्न मरी मरी मान्छेहरू. मान्छेका मुक्तकहरू लेख्न माहिर हुनुहुन्छ भोजराजजी. आजको बिम्ब प्रतिबिम्बको सम्पूर्ण बसाईमा, मुक्तकिलो बसाईमा उहाँ नै अतिथि हुनुहुन्छ. बरालजी, म यहाँलाई हार्दिक स्वागत गर्छु, मुक्तकिलो स्वागत गर्छु.
धन्यवाद, अनि श्रोताहरूलाई मेरो नमस्कार.
मुक्तक त थुप्रो पढिरहेको छु मैले त. साह्रै धेरै लेख्नुहुन्छ नि मुक्तक.
म अलिकति फुर्सद भयो भने मुक्तक नै लेखिहाल्छु, किनभने मुक्तक चार लाइनका हुने हुँदा छोटो समयमा लेख्न सकिन्छ.
एकै बसाईमा
कहिले काहीँ दुई चारवटा पनि लेख्न सकिन्छ. एउटा त निश्चित पूरा गर्न सकिन्छ,
एउटा त यसै लेखिन्छ.
हजुर,
त्यो केही लेखौँ लेखौँ लागिरहेको बेलामा सोचे जस्तै लेख्न सकियो भने त निकै मजा आउँछ नि है.
एकदम मजा आउँछ. तर मेरो लेख्ने तरिका र ट्रिगर भन्छन् अथवा केले मलाई लेख्न प्रेरित गर्छ भन्ने कुरो अर्को छ. मैले कुनै प्रसङ्ग भेटेर त्यो प्रसङ्गले मलाई त्यसलाई
चिमट्यो
भने त्यसलाई चाहिँ पक्का चार लाइनमा मान्छेलाई पढौँ पढौँ लाग्ने किसिमले लेख्न मन लाग्छ.
यो चाहिँ लेखनको विषय हो भन्ने ठम्याइसकेपछि मात्रै लेख्नुहुन्छ.
हजुर,
बगिएर चाहिँ लेखिँदैन.
लेख्नै पर्छ भनेर लेख्ने होइन. जब कसैले चाहिँ कुनै प्रसङ्ग त्यस्तो आयो, वातावरण त्यस्तो आयो, स्थिति त्यस्तो आयो भने चाहिँ त्यसको बारेमा चट्ट, किनभने त्यही कुरोलाई निबन्धमा लेख्दा, त्यही कुरोलाई कथामा लेख्दा र त्यही कुरोलाई उपन्यासमा लेख्दा धेरै शब्दहरू लगाउनु पर्यो.
हजुर,
त्यो सबै कुरो चार लाइनमा समेट्दा मलाई एकदमै खुसी लाग्छ.
यहाँको लेखन विधा भनेको मूल त मुक्तक नै हो. कविता पनि लेख्नुहुन्छ, गजल पनि लेख्नुहुन्छ.
हजुर,
होइन
हजुर.
आज समयको कुरा, यहाँ त साथीमा पारी हुनुहुन्थ्यो.
हजुर
रमेशजी, म पनि आएको छु है काठमाडौँमा भनेर भन्नुभएर आज बिम्ब प्रतिबिम्बमा यो मुक्तकिलो भेट भएको हो. यहाँको रस्ती बस्ती भनेको त पोखरा हो नि होइन?
म जन्मे हुर्केको र आइएससीसम्म पढेको पोखरा नै. त्यसपछि आजभन्दा 32 वर्ष अघिदेखि म देश बाहिर नै छु.
बेलायतमा हुनुहुन्छ?
अहिले बेलायतमा छु, पहिला म हङकङमा थिएँ.
हजुर,
यो अवधिमा मैले तीनवटा मुख्य पेसा बदलेँ, जसले गर्दा दुईटा मूल देशमा मेरो लामो
सैनिक सेवाकै कारण उहाँ पुग्नुभयो.
हजुर,
अनि अहिले चाहिँ प्राज्ञिक क्षेत्रमा लाग्नुभयो फेरि.
म खासमा पहिलेदेखि नै पढाइमा धेरै चासो दिने विद्यार्थी मध्ये एक थिएँ, अनि अचानक सोच्दै नसोचेको म सैनिक सेनामा भर्ना भएँ. त्यसपछि चाहिँ मलाई कता कता म रङ ठाउँमा भए जस्तो लाग्यो, गल्ती ठाउँमा म बसेँ जस्तो लाग्यो. त्यसपछि मैले जब मलाई पढ्नको लागि पर्याप्त पैसा पुग्छ त्यसपछि म पढ्छु नै भन्ने खालको विचार आयो. अनि त्यसपछि
बन्दुक बिसाएपछि के पढ्नुभयो?
मैले कम्प्युटर साइन्स, म सफ्टवेयर इन्जिनियर हो पेसाले.
हजुर,
म 18 वर्ष सेनामा समय बिताएर त्यसपछि युनिभर्सिटी पढ्ने गएको बेलायतमा.
कम्प्युटर विज्ञान पढ्नुभयो?
कम्प्युटर विज्ञान पढेँ, अनि कम्प्युटर विज्ञान पढिसकेपछि बेलायतमा नै अक्सफोर्ड, केम्ब्रिज, आरएसए एक्जाम बोर्डको लागि म कम्प्युटर साइन्स र इन्फर्मेसन टेक्नोलोजी पढाउँथेँ पनि. यहाँको ए लेभल, ओ लेभलसम्म 11-18 वर्षको उमेर भन्छन् उहाँ चाहिँ ए लेभल ओ लेभल भनेपछि यहाँ मिडल स्कुलदेखि 12 कक्षासम्मका सिलेबस इङ्ग्लिस नेसनल करिकुलममा अनुसार पढाउँथे मैले.
अहिले पनि पढाइराख्नु भएको छ?
मैले छोडेँ, फेरि बिचमा मेरो त्यो पढाइ भन्दा पनि मलाई त्यति सजिलो लागेन पढाउने पेसा, भन्नाले आर्थिक दृष्टिकोणले त अब अरूहरू पेसाभन्दा धेरै नै राम्रो भयो त्यो. अनि मेरा छोराछोरी साना हुँदाखेरि चाहिँ म बोर्डिङ स्कुलमा पढाउँथेँ, त्यसले गर्दा छोराछोरीलाई पढ्न पनि राम्रो वातावरण हुने भयो भनेर पनि मैले त्यहाँ त्यो पेसामा लागेको हो. पछि चाहिँ मलाई चाहिँ त्योभन्दा पनि बढी आकर्षक पेसा ब्याङ्किङतिर जान मन लाग्यो. अनि 2006-07 सालदेखि ब्याङ्किङमा छु. अहिले ब्याङ्किङमा म कन्सल्टेन्टको रूपमा काम गर्छु.
भनेपछि विदेशमा गएर पनि टाई बाँधेरै जाइराख्नु भएको छ?
सुट टाई बाँधेरै म मिडल म्यानेजर भन्छन् त्यो लेभलमै छु.
साह्रै दुःख पो छ भन्छ नि त बेलातिर नेपालीहरूलाई त.
वास्तवमा हामी योजना नगरी केही कुरो गर्यौँ भने जुन जहीँ पनि दुःख नै पाइन्छ, यहीँ पनि योजना गरेर गर्नेहरूले राम्रै गरेका छन्, बाहिर जाँदा पनि अरू गयो भनेर लयलयमा जानेले दुःख पाएका होलान्, अथवा सफल भयो भने पनि बाई चान्स दुर्घटनाले त्यस्तो सफल भएका हुन सक्छन्, तर योजना गरेर गर्ने मान्छेहरू प्रायः असफल भएका छैनन्। त्यहाँ पनि मुख्य कुरो त पढ्नै पर्यो, पढिसकेपछि पढ्न चाहिँ पास हुनलाई पढ्न भएन कि ज्ञान सिक्नलाई पढ्नु पर्यो, त्यो ज्ञान चाहिँ व्यवहारमा प्रयोग गर्न सकियो भने मान्छे जहीँ चाहिँ काम लाग्छ जस्तो मलाई मेरो अनुभवले बताउँछ।
निधारमा जे भए नि हातमा बल होस्, निधारमा जे भए नि हातमा बल होस्, खने खोस्रे भन्दा बढी बोटमा फल होस्, पर्दैन ताक्न अरूको पर्दैन नेटो काट्न, कैची काट्नु अगाडि केही छलफल होस्। कैची काट्नु अगाडि केही छलफल होस्। मुक्तकहरू मैले थुप्रै थुप्रै पढाएको छु, मैले यहाँको जति पनि लेख्नुहुन्छ बढी चाहिँ व्यङ्ग्यात्मक हुन्छन् नि।
मलाई व्यङ्ग्यात्मक भन्दा पनि यी समाजमा भइरहेका कुराहरूलाई
विकृति विसङ्गति
अलिकति विकृति विसङ्गति त्यस्तो भयो भने मुक्त किलो किसिमले लेख्न मलाई मनपर्छ। हुन त अरू अरू पहिला म विषय नै चुज गरेर लेख्ने हुनाले अरू विषयमा लेख्न सजिलो लेख्न मन पर्थ्यो, तर मलाई जहाँसम्म लाग्छ मुक्त पहिलेदेखि नै यिनै व्यङ्ग्य प्रहार गर्नलाई लेखिएका हुन् कि, अथवा आफ्नो मनमा लागेका कुरा अरूलाई चित्त पनि नदुख्ने आफूलाई पनि आफूले पनि भन्न मिल्ने किसिमले लेखिएका हुन् कि जस्तो मलाई पहिलेदेखि लाग्थ्यो, अनि त्यही बेलादेखि नै मैले त्यसरी नै मुक्तक लेखेँ, अनि अहिले पनि मलाई त्यही बानी नै छ।
मुक्तक सुन्दै जाउँ अब।
ल, एउटा सानो मुक्तक। मर्छ कि भन्ने डर, कहिले मार्छ कि भन्ने डर, दैलो मुनि छिमेकीले हलो नार्छ कि भन्ने डर। मर्छ कि भन्ने डर, कहिले मार्छ कि भन्ने डर, दैलो मुनि छिमेकीले हलो नार्छ कि भन्ने डर, डरै डरले जिन्दगी ऊ काँप्दै काँप्दै बाँचेको छ, अचेल कसैले जाल साँझीमा पार्छ कि भन्ने डर, अचेल कसैले जाल साँझीमा पार्छ कि भन्ने डर।
यस्तो डर पो छ है जिन्दगीमा,
जिन्दगी यस्तो डर छ।
लेख्न चाहिँ पोखरादेखि नै लेख्नुहुन्थ्यो, स्कुले जीवनदेखि नै लेख्नुहुन्थ्यो?
म स्कुले जीवनमा लेख्थेँ, तर मलाई सबभन्दा पहिला चाहिँ चार कक्षातिर यो पाल्पा तानसेनतिरबाट एउटा सानो साहित्यिक पत्रिका निस्किन्थ्यो त्यति बेला, मैले नाम भुले, त्यो पत्रिका मैले कता कता मेरो भिनाजू मार्फत अथवा को साथी मार्फत मैले त्यो पढ्ने अवसर पाएँ। त्यसपछि मलाई कविता एकदम आकर्षक विषय मध्ये एक पर्यो,
रुचिको
विषय। अनि त्यसपछि अनि हामी छ र साततिर संस्कृत पनि पढियो, अनि त्यति बेला त्यहाँ जब नयाँ शब्दहरू सिकियो मलाई तिनीहरूलाई प्रयोग गर्न पनि मन पर्यो। त्यसपछि मैले चाहिँ भित्रभित्रै कविता लेख्थेँ, तर कहिले पनि
लेख्छु भनेर
देखाइएन। तर मैले एसएलसी दिएपछि मैले एउटा यो राजाको पालामा यो त्यति बेला त देशव्यापी कविता प्रतियोगिता हुन्थ्यो, अनि एउटा
एकाडेमीमा कविता बुझाउनु भयो।
मैले कसरी त्यसको कुरा यस्तो कथा छ कि कस्तो भयो भने नदी र हाम्रा पाखुरा भाग्यरेखा नेपालका भन्ने चाहिँ शीर्षकमा राजाले कि कहिले शीर्षक तोकिन्थ्यो, अनि त्यसपछि देशभरिका कविहरूले कविता यता पठाउनु पर्थ्यो, अनि ती कविता आफै उपस्थित भएर पढ्न पनि मिल्थ्यो। अब टाढा टाढाको मान्छेको चाहिँ पठाइदिने अरूले पढ्ने भन्ने अथवा हुन्थ्यो अथवा छानिन्थ्यो होला कि। अनि मैले पनि त्यति बेला म के नै लेख्ने भनेर अब त्यो विद्यार्थी जो राम्रै लेखेँ भन्ने भएर मैले चाहिँ मेरो कविता
पठाउनु
डरलाग्दो लेखेँ भनेर पठाएँ। भरे त त्यो मेरो कविता त्यो कार्यक्रम जुन अब कति घन्टाको थियो त्यो एक घन्टाकै थियो होला, त्यसमा मेरो कविता मैले त ध्यान दिएर अब यो दिन सुन्ने
सुने रेडियोबाट
लाइभ हुन्थ्यो अब आफ्नो कविता त आएन बा पछि मलाई चाहिँ ओहो म वास्तवमा त्यो कविताको खबर नजाने मान्छे प्रसारणै भएन
होइन
प्रसारणमा छनौट भएन भनेपछि अब मैले कविता लेख्ने चाहिँ छोडिदिए पनि हुन्छ भनेर त्यसपछि मैले चाहिँ त्यति लेखिनँ। अनि साथीहरू क्याम्पस पढ्दाखेरि अब त्यति भाषण गर्ने राजनीति गर्ने चलन थियो, अनि कोही कोही बेला चाहिँ यसो पञ्च लाइन जस्ता मुक्तक
साथीहरूले ल बरालजी लेखिदिनु पर्यो त भन्नुहुन्थ्यो नि त
भन्थे। त्यसो भन्दा म एक दुईजना साथीहरू नाम नि मैले उनीहरूलाई मैले लेखेर चाहिँ यो पञ्चलाई यसरी
कम से कम पर्दा पछाडिबाट पनि सहयोग त पुर्याउनु भएको छ नि त। मुक्तक सुन्दै जाउँ।
सबैले थापेको देखेर पसल उसले पनि थापेकै छ, बिकुन नबिकुन ती किताब उसले पनि छापेकै छ। सबैले थापेको देखेर पसल उसले पनि थापेकै छ, बिकुन नबिकुन ती किताब उसले पनि छापेको छ। कार्यक्रममा निम्तो त हो खादार माला अरूकै भो, बिचरा ऊ सहभागी मात्र आयोजकलाई सरापेकै छ। करिब करिब मेरो त्यही प्रसङ्ग जस्तै बिचरा ऊ सहभागी मात्र आयोजकलाई सरापेकै छ।
त्यस्तै छ नि त अहिलेको माहौल है।
माहौल करिब करिब अहिले पनि त्यस्तै छ, यो त जमाना
उति बेलाको सम्झना हो यो
सम्झना करिब करिब त्यस्तो त्यस्तो छ।
बेलायततिर कतिको हुन्छ यो साहित्यिक गोष्ठी संगोष्ठीहरू कतिको हुन्छ?
बेलायततिर हुन्छन् हाम्रा चार पाँचवटा साहित्यिक संघ संगठन छन्। मैले यस्तो नगरौँ साथी हो, बरु एउटा दुईटा, एउटा मात्रै बनाउँदा पनि डिक्टेटरियल हुन्छ, त्यस कारण दुईटासम्म बनाउँदाखेरि प्रतिस्पर्धा, स्वच्छ प्रतिस्पर्धा हुन्छ। त्यस्तो गर्ने भनेको धेरै साथीहरू मान्दैनन्, नमानेपछि चार पाँचवटा कतिवटा छन् अनि ती चार पाँचवटाको आफ्नो आफ्नो एउटाले पनि सबै भेटघाट भएर केही गरौँ भने अर्को आइदिन्न, आइदियो भने पनि सक्रिय हुँदैन, अलिकति पक्का नेपालीपन त्यहाँ गएको छ। त्यो नगइदिएको भए अलि राम्रो हुन्थ्यो, तर पनि यस्ता कार्यक्रम धेरै भइदिनाले म चाहिँ कुनैसँग पनि संलग्न छैन, तर कार्यक्रम हुन्छ भन्ने थाहा पायो भने म त्यहाँ जान्छु।
फुर्सद भयो भने
म पुग्छु। शनिबार आइतबार भएका कुराहरू, मन्डे टु फ्राइडे त म कामै गर्नु पर्यो, शनिबार आइतबारका फुर्सदका कुरामा म जान्छु।
मुक्तक सुनौ।
आँसु चुहुँदैन मेरो किन आफ्नै देशमा ऊ अटाउन्न भनेर, किन दिनभरि जोतेर ऊ एक छाक टन्न अगाउन्न भनेर। आँसु चुहुँदैन मेरो किन आफ्नै देशमा ऊ अटाउन्न भनेर, किन दिनभरि जोतेर ऊ एक छाक टन्न अगाउन्न भनेर। चुहुन्छ आँसु जब विश्वविद्यालयको प्रमाण पत्र सम्झँदै, खाडी जोत्छ शिक्षित फर्केर देशमा कहिल्यै आउन्न भनेर, खाडी जोत्छ शिक्षित फर्केर देशमा कहिल्यै आउन्न भनेर।
अहिलेको युवा पिँढी विदेश पलायन हुनुको, परदेश पलायन हुनुको अभिव्यक्ति रहेछ नि यो।
करिब करिब त्यो एक्ज्याक्टली त्यही नै हो। म यो करिब करिब अरब मलेसियाकै स्मृतिमा लेखिएको हुनुपर्छ यो।
हामीले यो बिम्ब प्रतिबिम्बको बसाईमा मुक्तकको न्यूमा कहिलेकाहीँ धुन पनि जोड्ने गर्छौं। आजको यो बसाईमा धुन पनि जोडौंला जोड्न त, तर बढी चाहिँ मुक्तक नै सुन्छौं। एउटा धुनलाई चुटुक्क जोडौं न।
केही कुरा त जिन्दगीमा कसैले नसोधे हुन्थ्यो, धेरै अघि हराएको सुन चाँदी नखोजे हुन्थ्यो। केही कुरा त जिन्दगीमा कसैले नसोधे हुन्थ्यो, धेरै अघि हराएको सुन चाँदी नखोजे हुन्थ्यो। कौतूहलता जागेपछि सोधौं सोधौं लाग्दो होला, सोध्नै पर्दा मुटु बिज्ने कडा शब्द नरोजे हुन्थ्यो। सोध्नै पर्दा मुटु बिज्ने कडा शब्द नरोजे हुन्थ्यो।
Oh,
मलाई नसोध कहाँ दुख्छ घाउ नारायण गोपालले गाउनु भएको आफ्नै संगीतमा हरिभक्त कटुवालले लेख्नु भएको गीत हो। त्यसो त हरिभक्त कटुवाल पनि मुक्तकमा माइरै हुनुहुन्थ्यो नि होइन?
हजुर,
हरिभक्त कटुवालले नै लेख्नु भएको गीत मैले यहाँ चुट्टुक्क मिसाएको छु। मुक्तकको शैली शिल्प यस्तो हुन्छ भनेर यहाँलाई भन्नै परेन नि, निकै बानकी मिलाएर लेख्नु भएको छ नि मुक्तक।
सायद मैले जति नेपाली पढे त्यही आइसी पढ्दासम्म, बाह्र कक्षा बाह्र वर्ष पढियो नि, त्यति नै हो मैले पढेको। तर त्यसपछि मलाई नेपाली पढ्ने अवसर भएन, भाषा पनि म प्रायः अङ्ग्रेजी नै प्रयोग गर्छु। त्यस कारणले गर्दा मेरो नेपाली त अब भाषाको दृष्टिकोणले अलिकति शब्दहरू कमी कमजोरी होलान्।
हामी जुन शैली शिल्प छ नि मुक्तक भनेको चार पङ्क्तिको हुन्छ, चतुष्पदीय शैलीमा लेखिन्छ, पहिलो दोस्रो र चौथो अन्त्यानुप्रास हुन्छ, तेस्रो स्वच्छन्द हुन्छ,
त्यो त मलाई त्यो चाहिँ थाहा छ। जस्तै
त्यो पोखरेली माटोको प्रभाव
हो, हुनुपर्छ त्यो, अथवा हरिभक्त कटुवालजीहरू भए भूपिसर्जनले
भूमिका पनि यिनै शैली शिल्पका हुन्छन्।
तर उनले चाहिँ अलिक धेरै लामोलाई आखिर भन्ने त चारै लाइनमै हो, त्यसरी नै भन्ने हो। तर म चाहिँ अलिक छोटा लेख्छु त्यो सेन्सले त्यो हिसाबले गर्दा।
मुक्त सुन्दै जाउँ।
हजुर, देवता मान्नेले त दुःख पर्दा देवतासँगै गुनासो गर्छन्, मन्दिर मस्जिद चर्च गुम्बा वा सिनागोगतिरै झर्छन्। देवता मान्नेले त दुःख पर्दा देवतासँगै गुनासो गर्छन्, मन्दिर मस्जिद चर्च गुम्बा वा सिनागोगतिरै झर्छन्। विश्वास नै नगर्नेलाई बिचरा दुःख पीड़ा त पर्दो होला, कि परेपछि नै पो आस्था अनास्थाको दोधारमा पर्छन्, कि परेपछि नै पो आस्था अनास्थाको दोधारमा पर्छन्।
सुन्दै जाउँ।
बाटो हिँड्दा तिर्खा मेटाउने मूल बन्दैछौ, कटेपछि साँझ बिताउने सुकुल बन्दैछौ। बाटो हिँड्दा तिर्खा मेटाउने मूल बन्दैछौ, कटेपछि साँझ बिताउने सुकुल बन्दैछौ। बटुवाले सम्झिँदैनन् गन्तव्यमा पुगेपछि, धर्म भन्दै जीवनभरि साँघु पुल बन्दैछौ, धर्म भन्दै जीवनभरि साँघु पुल बन्दैछौ।
बटुवाले सम्झिँदैनन् गन्तव्यमा पुगेपछि, धर्म भन्दै जीवनभरि साँघु पुल बन्दैछौ। यस्ता मान्छेहरू पनि त छन् नि। यहाँको मूल लेखनको विषय भनेको मान्छे नै हो है?
करिब करिब मान्छे नै हो।
सर्जकले लेख्ने भनेको पहिला त मान्छे हो, त्यसपछि देश परिवेश समाज, त्यही त हो नि होइन? सुन्दै जाउँ।
तडक भडक्कै जमाना छ यो, देखाउनेकै छ पालो। तडक भडक्कै जमाना छ यो, देखाउनेकै छ पालो। विज्ञापन गरिदिनुहोस् न त भन्दै लेखाउनेकै छ पालो।
वाह,
विज्ञापन गरिदिनुहोस् न त भन्दै लेखाउनेकै छ पालो। चुपचाप बस्नेको सत्य नै पो प्रमाणित गर्न पर्छ कि, युग सुहाउँदो अदालतमा सबुत मेटाउनेकै छ पालो। युग सुहाउँदो अदालतमा सबुत मेटाउनेकै छ पालो।
कस्तो व्यङ्ग्य गर्नु भएको, सुनौ सुनौ।
बाहिर देख्दा सबै राम्रा, पराईको आफन्तको, बडे मानका घरमा बस्छन् भ्रष्टको सन्तको। बाहिर देख्दा सबै राम्रा, पराईको आफन्तको, बडे मानका घरमा बस्छन् भ्रष्टको सन्तको। साह्रै कठिन भएको छ यो शहरमा मान्छे चिन्न, चप्पल लाउँथ्यौं गाडी अहिले भन्छन् आज लेखन त हो। चप्पल लाउँथ्यौं गाडी अहिले भन्छन् आज लेखन त हो।
उम्रिँदै दुई पातीहरूको कथा हो यो,
करिब करिब। हजुर
सुनौ।
पढेकै मान्छे हुँ भन्ने पनि आफ्नै आँखाले मात्र देख्छन्, धस्काउन पाए भने पर्न सक्ने असर नै नसोची लेख्छन्। पढेकै मान्छे हुँ भन्ने पनि आफ्नै आँखाले मात्र देख्छन्, धस्काउन पाए भने पर्न सक्ने असर नै नसोची लेख्छन्। कैयौं यस्ता साथी देखेर चेल एलर्जी लाग्न थालेको छ, मौका पाए यिनीहरूले आँखा चिम्लेरै टाउकोमा टेक्छन्। मौका पाए यिनीहरूले आँखा चिम्लेरै टाउकोमा टेक्छन्।
अब फेरि धुनलाई जोड्न पाए हुन्थ्यो।
अब म धुनसँगै सम्बन्धित अथवा नजिक नजिकको एउटा मुक्तक भन्छु,
सुनौ।
कति सुन्दर लोभ लाग्दा अप्ठ्यारोमा नभेटुन्जेल, वर्षौंदेखि लालायित्यो भोक तिर्खा नमेटुन्जेल। कति सुन्दर लोभ लाग्दा अप्ठ्यारोमा नभेटुन्जेल, वर्षौंदेखि लालायित्यो भोक तिर्खा नमेटुन्जेल। अघाउन्जेल मेट्न पर्छ, नौलो खाजा भेट्न पर्छ, दर्शन खोज्नु मृग तृष्णा बादलुले नछेकुन्जेल। दर्शन खोज्नु मृग तृष्णा बादलुले नछेकुन्जेल।
जीवन को की
कहाँ जीवनको किनारा, यो जीवनको किनारा खोज्नु भएको छ सुमधुर गलामा सिन्धु मल्लले। सुरेन्द्र राणाले पनि साह्रै मिठो गीत लेख्नु भएको छ, सुदाम थापाले संगीत भर्नु भएको हो। भोजराजीका चोटिला चोटिला र बानकिला बानकिला मुक्त खरफरको साथमा सांगीतिक सागु कहीँ कहीँ जोड्दै पनि आइराखेका छौ। फेरि मुक्त सुनौ।
उसका नाममा बैंकमा थुप्रै खाता हुन सक्छन्, ठुलै मान्छेसँग उसका मेला पाता हुन सक्छन्। उसका नाममा बैंकमा थुप्रै खाता हुन सक्छन्, ठूलै मान्छेसँग उसका मेला पाता हुन सक्छन्। अनुहार हेरेर मूल्याङ्कन गर्न हुँदैन कसैलाई साथी, माथिल्लो ओहदामा समेत पो नाता हुन सक्छन्। माथिल्लो ओहदामा समेत पो नाता हुन सक्छन्।
सुनौ सुनौ।
जमाना अलि भिन्दै आयो अचेल, कालोलाई कालो भन्न हुँदैन। जमाना अलि भिन्दै आयो अचेल, कालोलाई कालो भन्न हुँदैन। घरमा कामकाज गर्न राखिएकालाई पनि गोठालो भन्न हुँदैन। घरमा कामकाज गर्न राखिएकालाई पनि गोठालो भन्न हुँदैन। जिउ नै उदाङ्ग देखिने गरी लाउनुहोस् कि थाङ्नै जस्ता लाउनुहोस्, दस ठाउँमा टालेकोलाई त झन् फ्यासन अरे टालो भन्न हुँदैन। दस ठाउँमा टालेकोलाई त झन् फ्यासन अरे टालो भन्न
हुँदैन।
कुर्ची हिँडा हाँसी हाँसी, यो छाती तिम्रै बाटो हो। मेरो देह केही होइन, केवल एक थुप्रो माटो हो। कुर्ची हिँडा हाँसी हाँसी, यो छाती तिम्रै बाटो हो। मेरो देह केही होइन, केवल एक थुप्रो माटो हो। गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन, त्यो त झरी सुकेको एक थोप आँसुको टाटो हो। त्यो त झरी सुकेको एक थोप आँसुको टाटो हो।
हजुर, यहाँहरू अहिले मुक्तकिलो सांगीतिक प्रस्तुति बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ। बिम्ब प्रतिबिम्बमा यहाँहरूले आफ्ना मुक्तकिला भावना पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिबिम्ब, पोस्टबक्स नम्बर 634, रेडियो नेपाल, काठमाडौँ। इमेलबाट पनि आफ्ना मुक्तकिला रचनाहरू पठाउन सक्नुहुन्छ। कार्यक्रम बिम्ब प्रतिबिम्बको इमेल आइडी हो radioprathibimba@gmail.com।
यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिबिम्ब सुनिराख्नु भएको छ। आजको कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्तकिला अतिथि हुनुहुन्छ भोजराजजी। उहाँ निकै बानकिला बानकिला र व्यङ्ग्यात्मक व्यङ्ग्यात्मक मुक्तक लेख्नुहुन्छ। धेरै गायक छन् अचेल, गीतकार छन् कवि छन्। धेरै गायक छन् अचेल, गीतकार छन् कवि छन्। कति साउन्डमै विलीन, कतिका गहिरा छवि छन्। समय बिताउन मजा हुन्छ फेसबुकै पाठकलाई। वाह, समय बिताउन मजा हुन्छ फेसबुकै पाठकलाई। समस्या त्यति बेला हुन्छ जब तरकारी डढिन्छन्। समस्या त्यति बेला हुन्छ जब तरकारी डढिन्छन्। भनेपछि यता फुर्यो, यता केही फुर्यो, यता फुर्दाखेरि भान्सामा तरकारी
डढे।
बडो व्यङ्ग्य कस्नु भएको छ। यहाँका मुक्तकहरू पढ्दाखेरि सामूहिक व्यङ्ग्य असाध्यै चोटिला लाग्छन् नि। मान्छेले लेख्ने भनेको त चेतना नै लेख्ने नहो नि होइन?
हजुर, चेतना नै हो। कसैलाई बाटो बिराउनेलाई बाटो बिराइस भनेर सोझै भन्न भन्दा मुक्तकले भन्दाखेरि अलिकति साहित्य पनि भयो, मुक्तक पढ्नेलाई पनि सजिलो भयो, उसलाई पनि लिन सजिलो भयो। त्यस कारण
सोझै गाली गर्न पो भएन,
सोझै गाली गर्न पो अलिक
मिलाएर लेख्दा त भयो नि त,
मिलाएर लेख्दा त गाली पनि पठनीय हुने भयो।
गालीले पनि ताली पाउँछ,
गालीले पनि ताली पाउँछ।
सुनौ सुनौ,
समाज र देशका लागि लागि पर्छु भन्थ्यो, आवश्यक परे शहीदहरूले झै मर्छु भन्थ्यो। समाज र देशका लागि लागि पर्छु भन्थ्यो, आवश्यक परे शहीदहरूले झै मर्छु भन्थ्यो। खाडीबाट लास आउँदा पो झलक्क सम्झे, भन्न त नुनको सोझो पनि गर्छु भन्थ्यो, भन्न त नुनको सोझो पनि गर्छु भन्थ्यो।
अरू पनि सुन्दै जाऊ मुक्तक।
म तिम्रो जीवनमा सुख शान्ति छाओस् भन्छु, शिशुको हाँसो जस्तै तिमी मानि आओस् भन्छु। म तिम्रो जीवनमा सुख शान्ति छाओस् भन्छु, शिशुको हाँसो जस्तै तिमी मानि आओस् भन्छु। विषमताका पहाड कतै भेटिन्छन् नै बेला बेला, ती सबै कसिङ्गर ठाने ज्ञान चक्षुले बढारोस् भन्छु। ती सबै कसिङ्गर ठाने ज्ञान चक्षुले बढारोस् भन्छु।
मुक्तकर त थुप्रै थुप्रै लेखिसक्नु भएको छ, अरूलाई चाहिँ संख्या पुर्याएर आकार दिउँ भन्ने हतार हुन्छ। 400-500 मुक्तक त मैले पनि देखिसकेको छु अनलाइनमै।
यी फेसबुक आएदेखि मैले मेरा मुक्तकहरू प्राय फेसबुकमै राखिहाल्छु। त्यसो हुँदा फेसबुक मैले प्रयोग गर्न थालेदेखि भन्दा पनि धेरै नेपालीहरूले फेसबुक प्रयोग गर्न थालेपछि मेरा मुक्तकहरू फेसबुकमा नै हुन्छन्। त्यसअघि म
डायरीमै लेख्नुहुन्थ्यो,
डायरीमै लेख्थेँ, तर प्राय कति चाहिँ कुनै कार्यक्रमलाई लेख्ने भनेर त्यो कार्यक्रमलाई दियो, त्यसपछि कागज ढङ्गमा जान्थ्यो, आफूसँग राखिएन। त्यस कारणले गर्दा कहिले पनि यो किताब छाप्ने भन्ने कुरो सोच्ने,
लेख्ने हो छाप्नुपर्छ भन्ने ऊ चाहिँ भएन।
पाठक समक्ष पुर्याउनु पर्छ, जस्तै रेडियो पत्रिका जेबाट पनि पठाउनु, तर किताबै छापिहालेपछि मलाई झन् कठिन लाग्छ के पाठक समक्ष पुर्याउनु। त्यो मान्छेले किताबै किन्न पर्यो, किताब किनेर विज्ञापन पनि गर्न पर्यो, राम्रो विज्ञापन भएन भने त्यो सुन्दैन। अब अहिले त फेसबुक जस्तो यस्तो सजिलो भइराखेको छ, राखिदिएपछि मेरा 3,000 साथी छन्, 5,000 साथी छन् भने मन परे हेर्लान्, मन नपरे हेर्लान्, कसैलाई पिन्च भइहाल्यो, कसैलाई घोचिहाल्यो भने त उसले त हेर्ने भयो,
हेर्ने भयो,
अथवा प्रतिक्रिया नदेओस् तर उसले हेर्न त हेरेको छ नि,
हेरेको,
अथवा कति मान्छेलाई लाइक भइदियो हुन्थ्यो, प्रतिक्रिया भइदियो।
मौन पाठक पनि त हुन्छन् नि,
मौन पाठक, मलाई त्यो लाइक पनि चाहिँदैन, प्रतिक्रिया पनि चाहिँदैन, तर उसले पढ्यो भने र उसलाई उसको सोचमा अलिकति परिवर्तन आयो भने पनि त मेरो लेखाइको महत्व भयो नि त्यहाँ।
यो फेसबुकमा अहिले प्रतिक्रिया लाइक कमेन्ट गर्नेहरू भन्दा पनि मौन पाठक चाहिँ बढी छन्। किन भन्दा हाम्रा गुरुहरू पनि, विश्वविद्यालयमा पढाउने गुरुहरू पनि भेटुँदा भन्नुहुन्छ, कतिखेर भ्याउँछौ र लेख्छौ, त्यो भित्तामा मात्रै लेख्ने होइन भनेर भन्नुहुन्छ उहाँहरू। र यो मौन पाठकको सोझो प्रतिक्रिया अझ मजा हुन्छ नि,
त्यो एकदमै एकदमै मजा हुन्छ। हुन त म पनि अब 8-10 वर्ष बाँकी छ म रिटायर हुनलाई, भन्नाले एकपटक सेनाबाट त रिटायर भइसकेको मान्छे, तर पनि अब बेलायतमा प्राय 60 रिटायर हुने, 60-65-70 रिटायर हुने भन्छन्। त्यस कारण म 60 भएपछि त्यसपछि किताब छाप्ने कुरा त छँदैछ, त्यसभन्दा अघि चाहिँ किन त्यतातिर
यो बीचमा पनि निकाल्नु भयो भने त मेरो पनि छ एउटा किताब भनेर यसो कसैले नै दिँदाखेरि, कसैको जन्मदिवसमा जाँदाखेरि पनि यसैलाई पो यो आफ्नै किताब पोको पारेर दिँदा राम्रो हुन्छ नि।
एकदम राम्रो, अहिले तपाईँको यो भनाइले मलाई चाहिँ सोच परिवर्तन गर्न अलिकति झकझकाएको छ, सायद यस कसैलाई जन्मदिनमा कसैलाई कुनै अरू
कुनै साथीलाई भेट्दाखेरि
पनि मेरो मेरो किताब मैले
कफी पसलमा भेट्दाखेरि पनि नयाँ साथी जो साहित्यिक मित्र हुन्छ, अमेरिकाको साथी पनि छ, तपाईँको त संसारभरिका साथी छन्,
संसारभरिका छन्,
घुम्दै आउँदाखेरि बेलायतमा झर्दाखेरि कफी खान त बोलाउनुहुन्छ, त्यतिखेर मैले यसो रहरले निकालेको यो हेरौँ न भनेर दिँदाखेरि तपाईँले त्यो जतिसुकै बहुमूल्य अरू कुनै उपहार किनेर दिनुभन्दा आफ्नै किताब दिनु राम्रो हो नि।
एकदमै राम्रो, म सायद मैले उसो भए मैले एउटा किताब त छाप्नुपर्छ होला जस्तो लाग्यो मलाई अहिले, अब यो आउने वर्षभित्र मैले चाहिँ निर्णयमा पुग्छु।
हजुर हजुर, यही बिम्ब प्रतिबिम्बमा खबर गरौँला नि हामी।
हजुर,
यसरी निस्केको छ पुस्तक भनेर मुक्तक सुन्दै जाउँ।
सम्झिन्न बिहान के खाएँ, नसोध्नु हिजो अस्तिका कुरा, गुण नै भत्काएर जानेले मचाएका धुम मस्तीका कुरा।
वाह,
सम्झिन्न बिहान के खाएँ, नसोध्नु हिजो अस्तिका कुरा, गुण नै भत्काएर जानेले मचाएका धुम मस्तीका कुरा। किन हुन्छ मान्छेलाई चासो, उसकै राख्या छ झैँ नासो, पागल हुनपर्छ सोध्न खरानी र डढेको बस्तीका कुरा, पागल हुनपर्छ सोध्न खरानी र डढेको बस्तीका कुरा।
बहुला होइन आमा, आमा तिनीहरूले जेसुकै भनुन् म बहुला होइन आ
आमा तिनीहरूले जेसुकै भनुन् म बौला होइन। दीप श्रेष्ठले साह्रै मिठो गला दिनुभएको छ, उहाँले नै संगीत गर्नुभएको हो। सिद्धिचरण श्रेष्ठले लेख्नुभएको गीत संयोगले आज भोजराजजीको मुक्तकिला हरफमा मिसाउन पाइयो। अब त बिम्ब प्रतिमा आएर यति बोलिसकेपछि आकार दिने कुरा त लगभग लगभग सहमति जस्तो त भयो नि।
करिब सहमति नै सायद, अब मिति चाहिँ मैले एक वर्षसम्म तोके,
हजुर
त्यो चाहिँ त्यहाँभन्दा छिटो त मैले गर्न सक्दिनँ।
उता बेलातिर पनि राम्रा राम्रा मुक्तक लेख्ने साथी हुनुहुन्छ, रूपक श्रेष्ठजी हुनुभयो, डाक्टर साहब हुनुभयो, साबी श्रेष्ठ बहिनी पनि उत्तिकै राम्रो लेख्छिन्, सागर सिलवालजी हुनुहुन्छ, अरू अरू साथीहरू पनि हुनुहुन्छ नि।
मुक्तक लेख्नेहरू धेरै छन्, गजल लेख्नेहरू झन् धेरै होलान्, कविता लेख्ने धेरै होला, तर मुक्तक लेख्नेहरू पनि हामीहरू प्रशस्त छौँ, कहिलेकाहीँ कुराकानीहरू पनि हुन्छन्। उहाँहरू सबै
अन्तर्क्रिया अन्तर संवाद
हुन्छ, हामी फेसबुकमा कहिलेकाहीँ अन्तर्क्रिया अन्तर संवाद गर्छौँ, रूपकजीले नै त्यो सञ्चालन गर्नुहुन्छ कहिलेकाहीँ। हामी सबै नै भेला हुनुपर्छ भन्ने भएन, अहिले प्रविधिले गर्दा जो जो छौँ जति बेला छौँ त्यसरी कुराकानी हुन्छ। त्यस कारणले रूपकजीले राम्रो काम गर्नुभएको छ त्यसको विषयमा, अनि सिलवालजी पनि बढी लागि पर्नु भएको छ त्यसमा। म प्राय त्यति
अलि व्यस्त हुनुहुन्छ,
अलि व्यस्त छु भन्दा पनि खासमा सायद काम कम गर्ने मै होला, मन्डे टु फ्राइडे 95 मात्रै हो, तर मेरो अरू सोसियल लाइफ चाहिँ भिन्दै भिन्दै भएको हुनाले म चाहिँ पक्का कविताको कतै कार्यक्रम भइहाल्यो भने मुक्तको कार्यक्रम भइहाल्यो भने चाहिँ म जान्छु, नत्र भने अनि यस्तै अनलाइनतिर भयो भने मलाई धेरै सजिलो हुन्छ, किनभने त्यो त जहाँबाट पनि गर्न मिल्यो, नत्र अरूहरू चाहिँ त्यति ग्यारेन्टीका साथ लागि पर्दिनँ म चाहिँ, अलिकति के भन्छ अलिकति प्यासिभ भनिन्छ नि, त्यस्तो छु म चाहिँ।
मुक्त सुन्दै जाउँ।
हरेक जन्मदिनमा एउटा चाड मनाउँछ, हरेक जन्मदिनमा एउटा चाड मनाउँछ र बालुवाको सुन्दर एक दरबार बनाउँछ, हरेक जन्मदिनमा एउटा चाड मनाउँछ र बालुवाको सुन्दर एक दरबार बनाउँछ, अर्को वर्ष फर्कँदा भने उडाइ सक्छ हुरीले, अनि फुल्दै गएको फुस्रो कपाल कनाउँछ, अनि फुल्दै गएको फुस्रो कपाल कनाउँछ।
वाह वाह वाह। यो मुक्तक लेख्नुको पृष्ठभूमिको बारेमा अलिकति म कोट्याउँछु है त।
हजुर।
जे हुनु थियो भइगयो, अब त्यसलाई भुलेर बस्न पर्छ। जे हुनु थियो भइगयो, अब त्यसलाई भुलेर बस्नुपर्छ। दोषीलाई त छोड्नुहुन्न, तिनका पाता कस्नुपर्छ। दिन्छन् सुझाव थरी थरीका, बाँच्ने आफ्नै छ तरिका। अरूकै पछि लाग्ने हो भने उमेरमै खरानी घस्न पर्छ, अरूकै पछाडि लाग्ने हो भने त उमेरमै खरानी घस्न पर्छ। यो मुक्त कुन परिवेशमा लेख्नुभयो?
म व्यक्तिगत हिसाबले जीवनमा एकदमै सफल भए पनि पारिवारिक दृष्टिकोणले म एकदमै असफल व्यक्ति भए। हुन त अब पारिवारिक दृष्टिकोणले सफल हुनको लागि आफू एक्लैले गरेर हुँदैन,
दोहोरो
हुनुपर्छ। दोहोरो हुनुपर्ने कुरोमा सहभागीले पनि उत्तिकै चासो दिनुपर्छ। सहभागीले चासो दिएनन् भने एकतर्फी मात्र जति चासो दिए पनि सम्भवै छैन। मेरो विचार मेरै राम कहानी भनेको छ। अनि त्यसपछि हाम्रो समाज कस्तो छ भने कोही त्यस्तो ट्रेजेडीमा वियोगमा पर्यो भने यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर किसिम किसिमका सरसल्लाहहरू दिइन्छ। त्यो सरसल्लाह कहीँ पछि लाग्ने हो भने फेरि आफ्नो बाँकी जीवन पनि अधोगतितिर जाने जस्तो मैले देखेर कसैले सरसल्लाह त दियो, त्यो सुन्न त पर्यो, त्यसलाई अवलम्बन नै गर्नुपर्छ भन्ने चाहिँ छैन नि।
छैन छैन छैन।
त्यति देखाउनको लागि अथवा त्यसलाई नै व्यक्त गर्नको लागि लेखिएको मुक्त गुणस्थ्यो।
अरू पनि सुन्दै जाउँ।
खाँचो त जसको पनि हुन्छ नि मेरो पनि छ, खाँचो त जसको पनि हुन्छ नि मेरो पनि छ, नपत्याए हेर्नुहोस् न जीर्ण पर्दाको फेरो पनि छ, नपत्याए हेर्नुहोस् न जीर्ण पर्दाको फेरो पनि छ, हिजो गास बासको थियो आज विलासको छ, पुर्णे पछिको चन्द्रमामा पनि अँध्यारो घेरो छ, पुर्णे पछिको चन्द्रमामा पनि अँध्यारो घेरो छ।
सुनौ अरू पनि सुनौ।
भन्छन् जाबो जागिरकै लागि कुनै शक्ति लगाइँदैन, भन्छन् जाबो जागिरकै लागि कुनै शक्ति लगाइँदैन, हो थाहा छ चोरको विज्ञापन गरेर सज्जन पाइँदैन, हो थाहा छ चोरको विज्ञापन गरेर सज्जन पाइँदैन, त्यसैले अचेल जानी जानी चोरकै विज्ञापन गर्छु हजुर, सज्जन हुनुहुन्छ भने दरखास्त नभर्नुहोला चाहिँदैन, सज्जन हुनुहुन्छ भने दरखास्त नभर्नुहोला चाहिँदैन।
सबै व्यङ्ग्यात्मक छन् है मुक्त।
करिब करिब
सुन्दै जाउँ।
बाहिर हेर्दा अति सुन्दर शिष्ट जस्तै देखिन्छन्, कुरो मिल्दासम्म आफ्नै इष्ट जस्तै देखिन्छन्, बाहिर हेर्दा अति सुन्दर शिष्ट जस्तै देखिन्छन्, कुरो मिल्दासम्म आफ्नै इष्ट जस्तै देखिन्छन्, खाँचो केही पर्न पर्छ मानिसलाई नौला नौला, हिजो पराई ठान्ने आज घनिष्ठ जस्तै देखिन्छन्, हिजो पराई ठान्ने आज घनिष्ठ जस्तै देखिन्छन्। भन्न त भन्दै थियो नि नदेखिएका चीज कति बाँकी थिए, तर पनि ओह्रालिएन नजर लोभ्याउन काफी आँखी थिए, भन्न त भन्दै थियो नि नदेखिएका चीज कति बाँकी थिए, तर पनि ओह्रालिएन नजर लोभ्याउन काफी आँखी थिए, ठेगान भएपो मन मस्तिष्कको घोडा पनि अधीन भिन, हरियो त्यसैले मन जे देख्यो त्यति नै उसलाई झाँकी थिए, हरियो त्यसैले मन जे देख्यो त्यति नै उसलाई झाँकी थिए।
अब धुनलाई जोड्न पाए हुन्थ्यो।
लेख्न बन्देज भो गुनासोहरू, लेख्नै बन्देज भो गुनासोहरू, देख्नै बन्देज भो ती नासोहरू, लेख्नै बन्देज भो गुनासोहरू, देख्नै बन्देज भो ती नासोहरू, अधिकार सबै कागजमै बस्छन्, नसोध्नुस् छन् कि केही चासोहरू, नसोध्नुस् छन् कि केही चासोहरू।
हारने को आंसू आंसू, जीतने को हासो हासो, हारने को आंसू आंसू, जीतने को हासो, मेरो छैन के तिमीलाई गुनासो।
यस्तै रहेछ यहाँको चलन। यो जनजिन्दगीको चलन यस्तै यस्तै हुने गर्छ. अमर तन्डुकारले साह्रै मिठो गला दिनुभएको छ. यादव खरेलले लेख्नुभएका गीती हरफुन. शम्भुजित बासकोटाले पनि साह्रै मिठो संगीत भर्नुभएको छ. आजको बिम्ब प्रतिबिम्बको पुरै बसाइमा रहनुभयो भोजराजी, रहनुभयो भोजराज भनेर लेख्नुहुन्छ.
भोजराज मात्रै लेख्नुको कारण म प्राय यो फेसबुकतिर चाहिँ मानिसहरू जातकै आधारमा मान्छेलाई मूल्याङ्कन गर्न थाले. म भन्छु महाकविले भनेको जस्तो मानिस जातले धर्मले मूल्याङ्कन गर्ने होइन, उसको उसले समाजलाई के दिन्छ, ऊ आफू कसरी प्रस्तुत हुन्छ, उसको विवेक कति छ र त्यो विवेकलाई कसरी प्रयोग गर्छ, त्यसको आधारमा मानिसलाई मूल्याङ्कन गर्नुपर्छ. उमेर, लिङ्ग, धर्म, जात त्यस्तोले होइन. त्यस कारणले गर्दाखेरि म चाहिँ त्यो मलाई कसैले चिनेर साथी भन्छन् भने अथवा मेरो फेसबुक मार्फत चिनेर साथी भन्छन् भने मलाई भोजराज भनेर नै चिनुन्. म यो जातको यो जातको मान्छे भएको कारणले चिने भने त्यो पूर्वाग्रही भयो. त्यस कारणले म चाहिँ भोजराज मात्रै लेख्छु.
अनि जातीयता कुरा पनि आउँछ नि त फेरि यहीँनिर.
यो नबुझ्ने मलाई हुन त अब अरूलाई नबुझ्ने भन्न भएन, उनीहरूले बुझेरै पनि मागेका हुन् जातीयता नभई हुन्न. त्यो आफ्नो पहिचान नहुनेलाई बल्ल उही म त डिट्ठाको छोरो, म त मुखियाको छोरो भन्नलाई पो डिट्ठाको छोरो हुनु पर्यो. डिट्ठा भन्दा आफू नै प्रधानमन्त्री भइयो भने कसले म डिट्ठाको छोरो भन्छ त?
भन्दैन,
भन्दैन त. आफू डिट्ठा भन्दा मुनिको भइयो भने बल्ल म चाहिँ डिट्ठाको छोरो भन्ने हो नि. हो, त्यस कारण जो मान्छे आफू चाहिँ डिट्ठा भन्दा माथिल्लो हुँदैन त्यसलाई चाहिँ त्यस्तो जातीयता संहिता अथवा अरू कुनै जसले गर्दा आफूलाई कोटा दिन्छ, जसले गर्दा आफूलाई चाहिँ अलिकति बढी सुविधा दिन्छ, त्यस्तो चाहिने हुन्. नत्र भने त वास्तवमा विकास मात्रै भइदियो, देश सम्पन्न भइदियो भने यस्ता कुराहरू केही पनि चाहिँदैन. मलाई चाहिँ त्यस्तो,
हामी पनि भन्न ठान्छौँ सबै समान हुन्, उच्चनीच कोही नहोस्
छैन,
होइन
छैन, कोही पनि छैन, कोही उच्चनीच छैन. सबै हामी मानिसले बनाएका हुन्. हामी मानिसले कति बेला बनायौँ भन्दा जब हामी शिक्षित थिएनौँ त्यति बेला बनाइयो. अब हामी शिक्षित भएर हातमा स्मार्टफोन लिएर संसारभरिका मानिससँग कुराकानी गर्न सक्ने, संसारभरिका ज्ञान विज्ञानका कुरा आफ्नै स्मार्टफोनमा घरका टेलिभिजनमा देख्ने बेलामा त्यति बेलाका कुराहरूलाई विश्वास गर्नु जस्तो कमजोरी अरू के होला?
आजको बिम्ब प्रतिबिम्बको पुरै बसाइमा भोजराजी रहनुभयो. यहाँसँगको यो मुक्तकिलो संवाद यहाँको रस्ती बस्ती पोखरामा पानी रङको सहर भनेर भन्ने गर्छु म. पानी रङको सहरमा त सुन्नुहुन्छ सुन्नुहुन्छ, घर देशभरि त सुन्नुहुन्छ सुन्नुहुन्छ, साक्षीमा पारी पनि सुन्नुहुन्छ नि त.
म त सुन्छु. म यो बिम्ब प्रतिबिम्ब मलाई बढी मनपर्छ. झन् अहिले त इन्टरनेटमा जति बेला मन लाग्यो उति बेला सुन्न पाइने हुँदा त्यो यति राम्रो भइराखेको छ. सायद साहित्य पहिला भन्दा अहिले नै मोह लागेको छ जस्तो मलाई लाग्छ.
अब हामीले बिदा माग्नुपर्ने बेला भइसकेको छ. के भन्नुहुन्छ आफ्ना आफन्तहरूलाई?
आफन्त पाठक सबै विशेष गरी फेसबुकी पाठकहरू मेरा धेरै होलान् किताब ननिकालेको हुनाले, अनि अथवा रेडियो सुन्ने यो कार्यक्रम सुनिदिनु भएकोमा पनि म आभारी छु. नमस्कार.
आजको बिम्ब प्रतिबिम्बको पुरै बसाइमा रहनुभयो बानकिला मुक्तक लेख्ने मुक्तकार भोजराजी रहनुभयो. उहाँको मुक्तकिलो यात्रा निरन्तर अगाडि बढोस् भन्दै आजको यो कार्यक्रम बिम्ब प्रतिबिम्बबाट म रमेश पौडेल पनि ओझेलिन्छु. हवस् त, यहाँहरूको मिठो निद्र सपनीको कामना सहित नमस्कार, शुभरात्री.
आज संसार भरी को हासो हो, यस तै रहे छ यहाँ को चलन, यस तै रहे छ यहाँ को चलन, हारने को आंसू आंसू, जीतने को हासो हासो, हारने को आंसू आंसू, जीतने को हासो, मेरो छैन केही तिमीलाई गुनासो, मेरो छैन केही तिमीलाई गुनासो, यस्तै रहेछ यहाँको चलन.